Så vil jeg gjemme seg seg. As a Prabhu ko nimti ma bolna paeko ma parmeshwar lai ma dhanyabad dina chahanchu ani sathai tapai lai jasle chai prarthana garnu bhayo mero lagi ani yas hapta bhari athwa yi din haru ma chai parmeshwar le waha ko ichha hamlai prakat gardinuhuncha ani waha ko bachan dwara chai waha le ke chahanuhuncha bhanera chai dekhairanu bhayeko cha prashna अघि सोधिएको थियो अनि म दोहोऱ्याउन चाहन्छु अब तपाईँले चाहिँ के रोज्नुहुन्छ के गर्नुहुन्छ प्रभु येशूले के भन्नुभयो भने एक ठाउँमा तिमीहरू यी कुराहरू जान्दछौ भने र यी कुराहरू गर्दछौ भने तिमीहरू धन्य हौ यो चाहिँ यूहन्ना 13 को 17 हो उहाँले यो जान्दछौ भने तिमीहरू धन्य हौ भन्नु भएन तर यो जान्दछौ र गर्दछौ भने चाहिँ तिमीहरू धन्य हो अथवा आशीर्वादी हो अनि प्रभुले अर्को ठाउँ पनि भन्नुभयो जसले मलाई पठाउनु भयो उहाँको इच्छा पालन गर्नु र उहाँको काम गरी सिद्ध्याउनु नै मेरो भोजन हो यो चाहिँ यूहन्ना 4 को 34 हो प्रभु येशूले भन्नुभयो यो कुरालाई चाहिँ एकछिन सोच्नुहोस् मसँग केही खानेकुरा छ खानेकुरा एकछिन यसलाई खालि तपाईँको यहाँ समाजमा छिरोस् भनेर यो ल्याएको छ यो खायो भने हामीलाई ताकत आउँछ यसले हामीलाई स्वस्थ दिन्छ यसले हामीलाई ऊर्जा दिन्छ यसले हामीलाई चाहिँ बल दिन्छ केही काम गर्नलाई अथवा हामीलाई वास्तवमा शारीरिक जीवनै दिन्छ खानेकुराले प्रभु येशूले भन्नुभयो कि परमेश्वरको इच्छा चाहिँ मेरो भोजन हो परमेश्वरको इच्छा गर्नु र सिद्ध्याउनु उहाँको काम सिद्ध्याउनु चाहिँ मेरो भोजन हो भन्नुभयो त्यसैले ज जसले परमेश्वरको इच्छा पालन गर्छन् उनीहरू चाहिँ प्रभु येशू जस्तै हुन्छन् जसले चाहिँ भन्नुभयो मेरो भोजन चाहिँ उहाँको इच्छा पालन गर्नु हो अनि म तपाईँलाई सोध्न चाहन्छु यदि तपाईँहरू आत्मिक रूपमा कमजोर हुनुहुन्छ अथवा आत्मिक रूपमा दुब्लो हुनुहुन्छ भने तपाईँले परमेश्वरको इच्छा पालन गरिरहनु भएको छैन तपाईँले खाइरहनु भएको छैन परमेश्वरको इच्छा अनि त्यसैले पश्चाताप गर्नुहोस् धेरै सुनिसक्यौँ अनि अझ एउटा भाग मैले बाँड्न लगाइरहेछु अनि त्यसपछि साँझ पनि हुन्छ आज पश्चाताप गर्नुहोस् उहाँको इच्छा लिनुहोस् त्यसलाई आफ्नो भोजन बनाउनुहोस् आफ्नो भोजन अनि तपाईँले चाहिँ मेरो इच्छा होइन म उहाँको इच्छा चाहिँ लिन्छु र म आफ्नो जीवन समर्पण गर्छु भन्ने चाहिँ निर्णय गर्नुहोस् अनि कुनै पनि बहाना चाहिँ नबनाउनुहोस् उहाँको इच्छा रोज्नुहोस् अब आज चाहिँ अहिले मैले चाहिँ एउटा दोस्रो कोरिन्थीबाट बाँड्न लगाइरहेछु मैले त्यसैले त्यहाँ पल्टाउनुहोस् दोस्रो कोरिन्थीको 4 अध्यायमा अनि त्यहाँ चाहिँ मैले बाँड्न लगाइरहेको चाहिँ हो माटोको भाँडामा भएको धनको बारेमा दोस्रो कोरिन्थी 4 अध्यायमा अनि हामी चाहिँ दोस्रो कोरिन्थी 4 को 1-7 पदसम्म पढ्नेछौँ दोस्रो कोरिन्थी 4 को 1-7 पद यसै कारण हामीमाथि दया भए अनुसार हामीले यो सेवा पाएका हुनाले हिम्मत हार्दैनौँ तर हामीले शर्म लाग्ने गुप्त कुराहरू त्यागिदिएका छौँ न त धूर्ततासँग चल्दछौँ न त परमेश्वरको वचन छलपूर्वक प्रयोग गर्दछौँ तर सत्यता प्रकट गरिकन परमेश्वरका सामु हामी हरेक मानिसको विवेकमा आफूलाई सिफारिस गर्दछौँ तर हाम्रो सुसमाचारमा घुम्टो लागेको छ भने नष्ट हुनेहरूकै निम्ति घुम्टो लागेको छ, जसमा यस संसारको ईश्वरले विश्वास नगर्नेहरूका मनहरूलाई अन्धा पारेको छ। ख्रीष्टको महिमाको सुसमाचारको ज्योति तिनीहरूमाथि नचम्कोस् भनेर ख्रीष्ट चाहिँ परमेश्वरको प्रतिरूप हुनुहुन्छ, किनकि हामी आफूलाई होइन तर ख्रीष्ट येशूलाई प्रचार गर्दछौँ, उहाँ प्रभु हुनुहुन्छ र हामी चाहिँ येशूका कारणले तिमीहरूका दासहरू हौ। किनभने अन्धकारबाट ज्योति चम्कोस् भनी आज्ञा गर्नुहुने परमेश्वर नै येशू ख्रीष्टको चेहरामा परमेश्वरको महिमाको ज्ञानको ज्योति दिनलाई हाम्रा हृदयहरूमा चम्किनु भएको छ। तर सामर्थ्यको उत्तमता चाहिँ हामी बाटोको होइन तर परमेश्वर बाटोकै होस् भनेर हामीसित यो धन माटाका भाँडाहरूमा छ। यहाँसम्म पढौँ अनि प्रार्थना गरौँ। प्यारो परमेश्वर, तपाईँको वचन हो यो, लिदिनुहोस्, बोल्नुहोस्, सहायता गर्नुहोस्, कायल पार्नुहोस्, आँखा खोलिदिनुहोस्, बचाउने काम गर्नुहोस् अनि प्रभु तपाईँको सेवा गर्ने निर्णय बिन्दुमा, रोज्ने बिन्दुमा ल्याइदिनुहोस् र तपाईँ महिमित हुनुभएको होस्। धन्यवाद छ, तपाईँ हाम्रो साथमा हुनुहुन्छ अनि तपाईँको अनुग्रहको लागि धन्यवाद छ। यस घडी प्रभु येशूको नाउँमा आमेन। दोस्रो कोरिन्थीको पत्र चाहिँ पावलले त्यो मण्डलीलाई लेखेका हुन् जुन मण्डलीले उहाँ पावलको सेवकाइ र अधिकारलाई चाहिँ प्रश्न गर्दै थिए। पावल प्रेरित आफै नै त्यो मण्डलीका संस्थापक मिशनरी थिए, तर पावल अन्य ठाउँमा गएपछि झुटा शिक्षकहरू त्यहाँभित्र आए र त्यो मण्डली अब खतरामा थियो, शिक्षामा बाटो बिराउन र साथै उनीहरूको नैतिक जीवन पनि बाटो बिराउने खतरामा थियो। झुटा शिक्षकहरूले चाहिँ पावललाई झुटो दोषहरू लगाउँदै थिए, यो चाहिँ भीषण सैद्धान्तिक आक्रमण थियो। दोस्रो कोरिन्थको पृष्ठभूमि नै यही हो। एकछिन यहाँ रोकम। सैतानले एउटा मण्डलीलाई नष्ट गर्नलाई प्रयोग गर्ने एउटा तरिका चाहिँ यही हो, प्रचारकलाई दोष्याएर। त्यसैले म सोध्न चाहन्छु, यदि तपाईँको अगुवालाई, प्रचारक पास्टरलाई दोष्याउँछ भने तपाईँले के गर्ने? तपाईँले यसो गर्न सक्नुहुन्छ त्यो व्यक्तिलाई जसले त्यो भन्दैछ, के तपाईँले पास्टर कहाँ गएर अथवा अगुवा कहाँ गएर यो कुरा गर्नुभएको छ? अनि उसले अह गरेको छैन भन्यो भने तपाईँ यसो भन्न सक्नुहुन्छ, आऊ त्यसो भए तिमी र म दुईजनै जाऊ पास्टरमा गएर यो कुरा गरौँ है। अनि त्यसपछि त्यो व्यक्तिले नाइ भन्यो भने तपाईँले उसले भनेको दोषारोपणलाई चाहिँ स्वीकार गर्नु हुँदैन। किन? तिनवटा कारणहरू दिन चाहन्छु। नम्बर एक, यो गलत छ स्वीकार गर्नु चाहिँ। दोष्याइएको व्यक्ति, विशेष गरी मण्डलीको अगुवालाई दोष्याइँदाखेरि उसलाई जवाफ दिने मौका नदिकन सुनाइएको दोषारोपण स्वीकार गर्नु चाहिँ अबाइबलीय हो। पहिलो तिमोथी 5:19 पढ्दिन्छु, 2 वा 3 जना साक्षी नभएसम्म प्राचीनको विरोधमा लगाइएको कुनै दोष स्वीकार नगर। दोस्रो कुरा, यदि त्यो दोषारोपण तपाईँले सुनिरहनु भयो भने तपाईँले अझ अरू दोषारोपणहरू सुन्न थाल्नुहुन्छ, किन तपाईँले खुल्ला ढोका राख्नुभएको छ त्यस्तो दोष्याउने व्यक्तिहरूलाई, अनि तपाईँले आफैलाई चोटमा पार्नुहुन्छ, किनभने तपाईँले चाहिँ अब सोच्न थाल्नुहुन्छ, सायद साँचो हो कि हो कि, अनि तपाईँले फलस्वरूप परमेश्वरले जुन व्यक्तिलाई तपाईँको जीवनमा आशिष हुनलाई दिनुभयो त्यो व्यक्तिको अब शिक्षा लिन सक्नुहुन्न, यो हृदयभित्र छिर्दैन अब। तेस्रो कारण चाहिँ यो हो, यदि तपाईँले यी यस्ता झुटा दोषारोपण सुनिरहनु भयो भने तपाईँले शैतानलाई मद्दत गर्न अघि बढिरहेको हुन्छ। शैतानले चाहिँ जहिले पनि परमेश्वरको कामलाई चाहिँ भत्काउन चाहन्छ। शैतानको एउटा नाम प्रकाश 12:9-10 उल्लेख छ, ऊ चाहिँ दियाबलस हो। त्यो भनेको के हो? झुट्टो दोष लाउने डियाबलस। अनि प्रस्थान 23 साथमा लेखिएको छ झुट्टा कुराबाट आफूलाई टाढो राख्न। त्यसैले शैतानको यो विनाशकारी कामलाई सहयोग गर्नबाट आफू होसियार हुनुहोस्, नत्र भने परमेश्वरले तपाईँलाई नाश गर्नुहुनेछ। अब मुक्ति पाउनुभएको व्यक्तिले मुक्ति गुमाउँछ भनेको होइन, तर तपाईँको कुनै पनि सेवकाई हुँदैन जसको कुरा म गर्न लागिरहेछु। अब दोस्रो कुरिन्थीमा चाहिँ यो पत्र भरि नै झन्डै झन्डै पुरै पत्र नै 8 र 9 अध्याय बाहेक पुरै पत्रमा पावलले चाहिँ ख्रिस्टलाई बिचमा राख्दै आफ्नो सेवकाईको पक्षमा चाहिँ प्रतिवाद गर्दैछन्। अनि त्यो सन्दर्भमा परमेश्वरले चाहिँ एउटा साँचो ख्रिस्टियन सेवकाई भनेको कस्तो हुन्छ भन्ने कुरा चाहिँ पावल प्रेरितको सेवकाईबाट चाहिँ देखाउँदै हुनुहुन्छ। अनि थुप्रै छन् यहाँ पत्रभरि, अनि म चाहिँ दोस्रो कोरिन्थी 4 अध्यायको अघि पढिएको खण्डबाट चाहिँ केही कुरा बाँड्न चाहन्छु। त्यसैले एक पद हेर्नुहोस् त के लेखेको छ, यहाँ लेखेको छ, यसै कारण हामीमाथि दया भए अनुसार हामीले यो सेवा पाएका छौँ, सेवा पाएका हुनाले हिम्मत हार्दैनौँ। यो शब्द सेवा भनेको यो ग्रिक भाषामा डियाकोनिया भन्ने शब्द हो। यसको माने चाहिँ एउटा सामान्य मान्छे अर्थ चाहिँ खानेकुरा पकाउने मान्छे र खानेकुरा बाँड्ने मान्छे हो। यसलाई चाहिँ एकचोटि मसँग हेर्नुहोस् त प्रेरित 6 अध्यायमा, त्यहाँ चाहिँ पल्टाउनुहोस् कृपया, प्रेरित 6 अध्यायमा चाहिँ यसलाई खुवाउने पियाउने सेवा भनेर अनुवाद गरिएको छ। प्रेरित 6:2 चाहिँ यही शब्द जसबाट सेवा भन्ने शब्द आउँछ, यहाँ चाहिँ 2 पदमा पढ्छौँ, तब ती 12 चेलाहरूको जमातलाई आफू कहाँ बोलाएर भने परमेश्वरको वचन छोडेर खुवाउने पियाउने सेवा गर्नु हाम्रा निम्ति उचित छैन। अनि पहिलो तिमोथी 3 त्यहाँ पल्टाउनु पर्दैन, त्यहाँ चाहिँ त्यो सेवक भन्ने अथवा डिकन भन्ने शब्द त्यहाँ उल्लेख छ। मण्डलीमा डिकनहरू पनि नियुक्त गर्न आवश्यक पर्दाखेरि चाहिँ गर्नुपर्छ भन्ने छ। यरुसलेममा चाहिँ यहाँ 7 यहाँ नियुक्त गरेको पाउँछौँ। उनीहरू चाहिँ विधवाहरूलाई चाहिँ खुवाउने पियाउने सेवामा उनीहरूलाई जिम्मा दिएको थियो। तर 6:4 हेर्नुहोस् त प्रेतहरूले चाहिँ के गरे नि, उनीहरूले चाहिँ हामी चाहिँ त्यो काम गर्दैन, हामी अर्कै काम गर्छौँ। के काम? 4 तर हामी चाहिँ प्रार्थना र वचनको सेवामा, त्यही शब्द हो, सेवामा के को वचनको सेवामा निरन्तर लागिरहनेछौँ। त्यसैले यो ठाउँमा चाहिँ प्रेतहरू चाहिँ परमेश्वरको वचनको जिम्मा दिएको सेवकहरू रहेछन्। उनीहरूले चाहिँ आत्मिक खानेकुरा, अब यो यस्तो होइन, यसलाई राख्दिउँ अब तर आत्मिक रोटी, आत्मिक भोजन चाहिँ खुवाउने सेवा उनीहरूले पाएका थिए, परमेश्वरको जनहरूलाई आत्मिक भोजनहरू खुवाउने काम। यसको माने चाहिँ वचन सिकाउनु, वचन प्रचार गर्नु, सुसमाचार प्रचार गर्नु, त्यसपछि विश्वासीहरूलाई चेला बनाउनु, अगुवाहरूलाई तालिम दिनु, यी सब कुराहरू यसमा पर्न आउँछ। अब हाम्रो दोस्रो कुरिन्थी 4 चाहिँ पल्टाउनुहोस् त, त्यहाँ चाहिँ यो सेवा भनेको छ। दोस्रो कुरिन्थी 4 यो सेवा, यो सेवा हामीले पाएका हुनाले हिम्मत हार्दैनौँ। अनि त्यसैले प्रश्न उठ्छ, यो सेवा भनेको चाहिँ के हो? अब यहाँ सन्दर्भबाट सजिलै बुझ्न सक्छौँ। दोस्रो कुरिन्थी 4:3 चाहिँ हाम्रो सुसमाचार भनेको छ, त्यही यो सेवालाई चाहिँ हाम्रो सुसमाचार भनेको छ 3। त्यसपछि 4 हेर्नुहोस् त, त्यहाँ चाहिँ ख्रिस्टको महिमाको सुसमाचार भनेको छ यो सेवालाई। अब 3:6 हेर्नुहोस् त, किनभने 3 सुरु हुन्छ यसको पुरै सन्दर्भ, 3:6 उहाँले हामीलाई, पावलले लेख्दैछन्, नयाँ बाचाका योग्य सेवकहरू, त्यही शब्द, योग्य सेवकहरू बनाउनु भएको छ। लेखको होइन तर आत्माको सेवक, किनकि लेखले मार्छ तर आत्माले जीवन दिनुहुन्छ। त्यसैले यहाँ तीन अध्यायमा चाहिँ पुरानो वाचाको सेवा पनि थियो, मूसाद्वारा दिएको व्यवस्था, जुन व्यवस्था जब सुने इन्डोनेसियाका ती हराएका व्यक्तिहरूले, उनीहरू डराए, हामी दोषी छौँ, उनीहरू एकदम भयभीत भए। त्यसैले यो दोष्याउने सेवा थियो भनेको छ, यो चाहिँ नौ पदमा हेर्नुहोस् त, किनकि दोषी ठहराउने सेवा भनेको छ। अनि तिनको साथमा मृत्युको सेवा पनि भनेको छ, त्यो पुरानो करारको सेवालाई चाहिँ सात पत्र ढुङ्गाहरूमा लेखिएको र खोपिएको मृत्युको सेवा भनेको छ। तर यो नयाँ वाचा चाहिँ सुसमाचारको सेवा हो, यो चाहिँ धर्मी ठहराउने सेवा हो, दोषी ठहराउने सेवा होइन, धर्मी ठहराउने सेवा। देख्नुभयो, जब उनीहरूलाई चाहिँ व्यवस्था दस आज्ञा सुनाएर त्यसपछि जब सुसमाचार सुनाउन थाले, उनीहरूको अनुहार बदलिन थाल्यो, किनभने त्यो चाहिँ जीवन दिने सेवा हो। त्यसैले यहाँ चाहिँ हामीले यो सेवा पाएका हुनाले भने चाहिँ यो महान आज्ञाको सेवा हो वास्तवमा, सुसमाचार प्रचार, अनि त्यति मात्र होइन त्यसपछि आउने सबै वचनको सेवाको कुरा गर्दैछ। अब दोस्रो कुन्ती चारको एकमा यहाँ हेर्नुहोस् त, यहाँ भनेको छ, यसै कारण हामीमाथि दया भए अनुसार हामीले यो सेवा पाएका हुनाले हामी हिम्मत हार्दैनौँ। त्यसैले केही कुराहरू यहाँबाट हामी सिक्छौँ। पहिलो कुरा चाहिँ के भने, पावलले परमेश्वरको यो काममा एउटा भाग पाएका थिए, अनि उसले भन्छन् यो चाहिँ दया पाएको हो, हामीले अथवा हामीले चाहिँ यो परमेश्वरको सेवा गर्न पाउन चाहिँ हामी योग्य थिएनौँ। पावल त एउटा मण्डलीलाई सताउने व्यक्ति थिए। अब एकछिन आफ्नै विषयमा सोच्नुहोस् तपाईँहरूले, तपाईँ परमेश्वरबाट कुनै पनि असल कुरा पाउन योग्य हुनुहुन्न, म पनि छैन। जसरी मुक्ति हामीले चाहिँ परमेश्वरको अनुग्रह र कृपाले पायौँ, अब मुक्ति पाइसकेका छौँ, अब हामीले सेवा पाएका छौँ, त्यही भन्दैछ यहाँ। अनि यो चाहिँ परमेश्वरको ठुलो कृपा हो। मुक्ति ठुलो लाग्छ तपाईँलाई? अनि सेवा नि, पावलले भन्दैछ। अब एकछिन परमेश्वरको कृपाको बारेमा सोच्नुहोस्। दया भनेको छ यहाँ, यसको माने चाहिँ परमेश्वर दयालु हुनुहुन्छ, उहाँको प्रेमको एउटा पाटा हो यो। उहाँले हामीलाई हाम्रो पापहरूको दण्ड दिनुको सट्टामा उहाँले चाहिँ हामीलाई मुक्ति दिनुभएको छ। हामीले दण्ड पाउनु पर्थ्यो, अनि त्यसैले एकछिन छ नि यहाँ तपाईँहरू कतिजनाले यसो सोच्नु त, मुक्ति नपाएकाहरू को को हुनुहुन्छ, आफ्नो बारेमा चाहिँ सोच्नुहोस् त। तपाईँ आजै मऱ्यो भने खै के हुन्छ, म कहाँ पुग्छु मलाई थाहा छैन। तपाईँहरूसँग कुरा गर्न चाहन्छु एकछिन। तपाईँले परमेश्वरको आज्ञाहरू तोड्नु भएको छ, त्यसैले तपाईँ चाहिँ दण्ड पाउन लायक हुनुहुन्छ, अनन्त अनन्तसम्म अग्निकुण्डमा जल्न लायक हुनुहुन्छ। परमेश्वरले तपाईँलाई यो दण्ड दिनै पर्छ, किनभने परमेश्वर पवित्र हुनुहुन्छ। तर परमेश्वरले चाहिँ तपाईँले दण्ड पाएको चाहनुहुन्न फेरि, किनभने उहाँ प्रेम हुनुहुन्छ। अब उहाँ पवित्र हुनुहुन्छ, उहाँले पापीलाई नरक पुर्याउनु पर्छ, तर उहाँ प्रेम हुनुहुन्छ, उहाँले तपाईँलाई स्वर्ग लान चाहनुहुन्छ। कसरी परमेश्वर पवित्र एकातिर र अर्कोतिर प्रेम, दुवै कसरी हुन सक्नुहुन्छ? बाइबलमा मात्र यसको जवाफ छ। नारायणगढमा हाम्रो घरपेटी डक्टर हुनुहुन्छ उहाँ, अनि डक्टर साहबसँग म कुरा गर्दै थिएँ एक दिन, अनि उहाँले भन्नुभयो, तपाईँ किन यो क्रिस्चियनको प्रचार गर्नुहुन्छ, किनभने हिन्दू धर्मले पनि त्यही कुरा भन्छ नि त। अनि उहाँको अगाडि चाहिँ संस्कृतको ठुला ठुला ठेलीहरू थिए, अनि मैले भने, हो र के कुरा उस्तै छ त मलाई भन्नुहोस् भने। अनि उहाँले गीताबाट चाहिँ अनि के शास्त्रबाट चाहिँ भन्न थाल्नुभयो कि, अनि उहाँले बाइबलको पद पनि थाहा छ, उहाँले भन्नुभयो, येशूले भन्नुभएको छ, म धर्मीहरूलाई होइन तर पापीहरूलाई पश्चातापको निम्ति बोलाउन आएको हुँ। यीशुले त्यो भन्नुभएको छ, अनि हिन्दू शास्त्रमा पनि पापबाट पश्चाताप गर्नेले क्षमा पाउँछ भनेछ भनेर भन्नुभयो। अनि मैले भने कसरी क्षमा पाउँछ? अनि उहाँले भन्नुभयो किन परमेश्वरले अथवा ईश्वरले क्षमा दिन्छ। अनि मैले भने कसरी क्षमा दिन्छ? दण्ड दिनुपर्ने हो पापीलाई। अनि उहाँले होइन क्षमा दिन्छ, मैले भनिरहनु दण्ड दिनुपर्ने। अनि मैले उदाहरण दिन थालेँ, अपराधी छ जेल जानुपर्छ उसलाई त्यतिकै क्षमा दिने? अनि त्यसपछि मलाई भन्नुभयो ल तपाईँ भन्नुहोस् न त। अनि त्यसपछि मैले सुसमाचार प्रचार गर्न थालेँ। बाइबलमा मात्रै यो प्रश्नको जवाफ दिएको छ, किनभने बाइबल सत्य छ, अरू सबै काल्पनिक मानवीय विचारहरू हुन्, दार्शनिक विचारहरू हुन्। त्यो जवाफ चाहिँ के हो भने सुसमाचार हो, कि येशु ख्रिस्ट परमेश्वरको पुत्र मानिस बन्नुभयो र तपाईँको पापहरूको लागि दण्ड भोगेर मर्नुभयो र फेरि जिउँदो हुनुभयो। आज जिउँदो हुनुहुन्छ भने अहिले नै तपाईँलाई बचाउन चाहनुहुन्छ। चाहनुहुन्छ मात्र होइन, उहाँ सक्नुहुन्छ। किन? किनभने उहाँले चाहिँ तपाईँको पापहरूको दण्ड उहाँले नै भोग्नुभयो। क्रुसमा उहाँ मर्नुभएको कारण चाहिँ हाम्रो नरकको दण्ड तिर्दिन हो। त्यसैले अहिले नै तपाईँ उहाँको सन्तान बन्न सक्नुहुन्छ, उहाँ तपाईँ स्वर्गको नागरिक बन्न सक्नुहुन्छ, तपाईँ धोइन सक्नुहुन्छ उहाँको बहुमूल्य रगतद्वारा, तपाईँ धर्मी ठहरिन सक्नुहुन्छ, तपाईँ पवित्र पारिन सक्नुहुन्छ, तपाईँले नयाँ हृदय पाउन सक्नुहुन्छ, तपाईँले एउटा नयाँ परिवार पाउन सक्नुहुन्छ, नयाँ घर पनि पाउनुहुन्छ। त्यसैले यहाँ भनेको छ हामीले कृपा पाएका छौँ, दोस्रो क्रान्ति 4:1। त्यसैले म आग्रह गर्न चाहन्छु ढिलो नगर्नुहोस् ख्रिस्टमा आउनलाई। सबै काम उहाँले भइसक्नु भयो, पश्चाताप गरेर येशु ख्रिस्टमा विश्वास गर्नुहोस् आफ्नो मुक्तिको लागि। अर्को कुरा, यदि तपाईँले मुक्ति पाइसक्नु भएको छ भने, अनि त्यो परमेश्वरको कृपाद्वारा हो, दयाद्वारा हो, त्यसो भए अब तपाईँलाई चाहिँ परमेश्वरको यो ठुलो काममा सेवा भनेछ, त्यो सेवामा तपाईँलाई एउटा भाग छ। यो भाग, यो सेवाको भाग चाहिँ कोही कोही छानिएका केही व्यक्तिहरूको लागि मात्र हो होइन, तपाईँ पनि एउटा सेवक डियाकोनोस हुनुहुन्छ जसले परमेश्वरको सत्यता पाउनुभएको छ, परमेश्वरको ज्ञान पाउनुभएको छ, मुक्तिको ज्ञान पाउनुभएको छ, ख्रिस्ट येशूलाई व्यक्तिगत रूपमा चिन्नुहुन्छ। अनि त्यो पाएको हुनाले अब त्यो ज्ञान, त्यो प्रभुलाई चिनेकोले तपाईँले अब केही न केही गर्नुपर्छ त्यो अरू व्यक्तिहरूका पुर्याउनलाई। अब तपाईँको भाग चाहिँ के हो त्यो सेवामा, त्यो तपाईँले पत्ता लाउनुपर्छ। अनि त्यो पाएपछि तपाईँले के भन्न सक्नुहुन्छ भने पावलले जस्तै, हामीले मैले यो सेवा पाएको हुनाले हिम्मत हार्दैनौँ। देख्नुहोस् त दोस्रो कोरिन्थी 4:1 हामीले व्यक्तिगत छ, मैले पावलले यो सेवा पाएकोले, अनि तपाईँले पनि त्यो भन्न सक्नुहुन्छ। अनि दोस्रो कुरा यहाँ म देख्छु, हाम्रो आफ्नो सेवाको भाग हामीले फेला पारेपछि, जानेपछि, परमेश्वरको इच्छा जानेपछि, हामीले चाहिँ अब अन्तसम्म त्यो गर्नुपर्छ, हामीले त्यो गरिसिद्ध्याउनुपर्छ। हामी चाहिँ हिम्मत हार्नु हुँदैन, हामी चाहिँ कमजोर हुँदै जानु हुँदैन, हामीले चाहिँ छोडिदिन्छु भनेर छोड्नु हुँदैन। पावलले आफ्नो सेवकाईमा थुप्रै समस्याहरू भोगिरहेको थियो, यो पत्रमा बयान गरिएको छ। यो पत्र लेख्दाखेरि पनि, यसको अगाडि पनि रुँदै रुँदै पत्रहरू लेखेका थिए। जहाँ उसले सुसमाचार पुर्याएको थियो त्यहीँ नै उसको विरोधमा चाहिँ प्रश्नहरू उठिरहेको थियो। अनि त्यो त एउटा समस्या, त्यहाँ अरू थुप्रै समस्याहरू उसले झेलिरहेका थिए, तर उसले के भन्छ, हामी हिम्मत हार्दैनौँ। कारण किनभने, नम्बर एक कारण, यो सेवा चाहिँ हामीले परमेश्वरबाट पाएको सेवा हो। यदि मेरो सेवा, यदि मैले परमेश्वरबाट पाएको हुँ भने म चाहिँ कहिले हिम्मत हार्नु पर्दैन, किनभने यो उहाँको काम हो। म उहाँको काम गर्दैछु भने उहाँले मेरो सबै वास्ता गर्नुहुनेछ पूर्ण रूपमा। जेसुकै समस्या मलाई आइपरोस्, परमेश्वरले कहिले पनि त्याग्नुहुने छैन। उहाँको काम हो, उहाँले दिनुभएको सेवा हो, कसरी त्याग्नुहुन्छ उहाँले मलाई? असम्भव हो। दोस्रो कुरा, म हिम्मत हार्नु पर्दैन किनभने मसँग परमेश्वरको दया छ, परमेश्वरको प्रेम छ, परमेश्वरको कृपा मैले पाएको छु। अब म उहाँको शत्रु हुँदाखेरि, म विद्रोही पापी हुँदाखेरि त परमेश्वरको कृपा म कहाँ आयो भने, अब म उहाँको इच्छा पुरा गर्न चाहिरहेको छु। हो, धेरैचोटि लड्छु, धेरै कमजोर छु, तर म उहाँको इच्छा पालन गर्न चाहिरहेको छु। म पाप स्वीकार गर्दै अगाडि बढिरहेछु भने परमेश्वरले चाहिँ उहाँको कृपा कहिले पनि त्यो कमी हुँदैन, प्रशस्त छ। त्यसैले उहाँ कृपालु हुनुहुन्छ, उहाँले हरेक पटक क्षमा दिनुहुन्छ जब म पाप स्वीकार गर्छु। हरेकचोटि लड्दा, हरेकचोटि उहाँले फेरि बलियो पार्नुहुन्छ जब उहाँलाई हेर्छु। अनि कहाँबाट हिम्मत हार्ने हो? असम्भव, असम्भव छ। अनि त्यसैले नम्बर एक के गर्नु पर्यो? तपाईँको यो सेवा पत्ता लगाउनु पर्यो, त्यसपछि पुरै जीवन त्यसको लागि त्यो पुरा गर्नलाई आफूलाई तपाईँले दिनु पर्यो। जब समस्याहरू आउँछ तपाईँले सम्झना गर्नु पर्यो कि म हिम्मत हार्नु हुँदैन अहिले, किनभने जहिले पनि परमेश्वरको त्यहाँ प्रेम र कृपा चाहिँ मलाई सम्हाल्नलाई, मलाई बलियो पार्नलाई छँदैछ। अब यो सेवा चाहिँ एकदम महिमित सेवा हो, त्यो कुरा चाहिँ म बाँड्न चाहन्छु। अब अनि यो चाहिँ मुख्य यही यसपछिको पदहरू हुन्, अनि सात पदलाई हेरौँ। सात पदमा हेर्नुहोस् त, तर सामर्थ्यको उत्तमता चाहिँ हामी बाटोको होइन तर परमेश्वर बाटोकै होस् भनेर हामीसित यो धन माटाका भाँडाहरूमा छ। यो धन भन्ने शब्दलाई एकछिन विचार गर्नुहोस्। चारको एक पदमा चाहिँ के भनेको थियो? यो सेवा हामीसँग छ। चारको सातमा चाहिँ यो धन हामीसँग छ माटोको भाँडाहरूमा। त्यसैले यो धन भनेको चाहिँ वास्तवमा यो सुसमाचारको सेवा हो, यो महान आज्ञाको सेवा हो, यो नयाँ वाचाको सेवाको कुरा गर्दैछ, जो चाहिँ चारदेखि एकदेखि छ पदमा पनि उल्लेख छ। जब परमेश्वरको विशुद्ध सुसमाचार प्रचारिन्छ अनि एउटा पापीले चाहिँ हृदयदेखि पश्चाताप गर्दै उसले विश्वास गर्छ, तुरुन्तै परमेश्वर उसको हृदयमा चम्किन आउनुहुन्छ। अब यो चाहिँ यहाँ तुलना गरिएको छ, छ पदमा, सृष्टिको पहिलो दिनमा जे गर्नुभएको थियो परमेश्वरले, त्यही कार्यसँग चाहिँ उहाँले एउटा व्यक्तिको मुक्तिको दिनलाई तुलना गर्नुभएको छ, अथवा त्यो घडीलाई। अनि एक किसिम छ नि, उत्पत्तिको एकबाट म पढिदिन्छु, यहाँ नछोडौँ। सुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो, अनि पृथ्वी आकार बिनाको र शून्य थियो, अनि गहिरा सागरको सतहमाथि अन्धकार थियो, अनि परमेश्वरको आत्मा पानीको सतहमाथि घुम्नुहुन्थ्यो, अनि परमेश्वरले भन्नुभयो उज्यालो होस्, तब उज्यालो भयो। सृष्टि गर्ने बेलामा सबै अन्धकार थियो, परमेश्वरले चाहिँ यहाँ केही सिकाउन चाहनुहुन्छ है, उहाँले एकचोटि सबै बनाउन सक्नुहुन्थ्यो तर क्रमिक रूपमा गर्दै हुनुहुन्छ। अनि पानीको त्यो अन्धकार हुँदाखेरि त्यो गहिरो सतहमाथि चाहिँ को हुनुहुन्थ्यो? परमेश्वरको आत्मा चाहिँ सक्रिय रूपले त्यहाँ केही गर्न चाहिरहनु भएको थियो। अनि परमेश्वरले बोल्नुभयो उज्यालो होस्, तब त्यहाँ उज्यालो भयो। अब सुसमाचार प्रचार गरिँदाखेरि चाहिँ ठिक यही नै हुन्छ, जब एउटा हृदयले चाहिँ विश्वास गर्छ। सुरुमा चाहिँ प्रचारिँदैछ पापीलाई सुसमाचार, पुरै अन्धकार हुन्छ उसको हृदयमा, अनि तर पवित्र आत्मा हुनुहुन्छ त्यहाँ, सामर्थ्य उहाँ हो, अनि उहाँले चाहिँ त्यो सुसमाचार वचन जो तपाईँको मुखबाट निक्लिँदैछ है, उहाँले त्यो वचनलाई प्रयोग गर्नुहुन्छ र त्यो हृदयलाई चाहिँ अब कायल पार्न थाल्नुहुन्छ। अघि हामीले इन्डोनेसियाको भिडियोमा देखे जस्तै, उनीहरू आफू एकदम दोषी भएको, हराएको, आफू एकदमै सदोम र गोमोरा जस्तो भएको उनीहरूलाई चाहिँ महसुस हुन थाल्छ। यदि तपाईँलाई त्यो कहिले पनि भएको छैन भने तपाईँले मुक्ति पाउनु भएको छैन, कुनै न कुनै घडी त यो हुनै पर्छ। अनि परमेश्वरले तर त्यहाँ चाहिँ ज्योति ल्याउन चाहिरहनु भएको छ, परमेश्वरले आफ्नो जीवन त्यहाँ भित्र्याउन चाहिरहनु भएको छ। तर पापीले चाहिँ रोज्नुपर्छ। उसले विश्वास गरेन भने शैतानले उसको मनलाई चाहिँ अन्धो पारिदिन्छ। यहाँ चार पदमा त्यही भनेको छ। तर यदि उसले विश्वास गरे भने परमेश्वर नै उसको हृदयमा अब बल्नुहुन्छ। जीवनको ज्योति, संसारको ज्योति म नै हुँ। जसले मलाई पछ्याउँछ ऊ अन्धकारमा हिँड्ने छैन, तर उसले जीवनको ज्योति पाउनेछ। त्यसैले यो चाहिँ नयाँ सृष्टि हो है। उत्पत्ति एक चाहिँ पुरानो सृष्टि हो, यो चाहिँ नयाँ सृष्टि हो। अहिले गरिरहनु भएको काम यो महान काम हो अनि हामीले भाग पाएछौँ। अनि यो नयाँ सृष्टिको सबभन्दा पहिलो काम चाहिँ के हो भने प्रकाश, ज्योति। एक्कासी हामी देख्छौँ, हामीले एक्कासी बुझ्न थाल्छौँ, देख्न थाल्छौँ। त्यसो भएन तपाईँलाई? यसो हेरे रुख, ओहो यो मेरो परमेश्वरले बनाएको, पहिला त के हो के हो, चरा ओ मेरो परमेश्वरले बनाएको, सबै चिज अब बुझ्न थाल्छौँ। आफ्ना हातहरू परमेश्वरले मलाई बनाएको, अनि उहाँले मलाई यस्तो प्रेम गर्नुभयो। त्यसैले ख्रिस्ट येशूद्वारा व्यक्तिगत रूपमा हामीले अब परमेश्वरकै ज्ञान पाएका छौँ। प्रश्न, के परमेश्वर तपाईँको हृदयमा चम्किनु भएको छ कि छैन? यदि छैन भने किन छैन? दोष त परमेश्वरको होइन। धेरै पटक बाइबलमा भनेको छ, सबैले मुक्ति पाउन्, सबै सत्यको ज्ञानमा आउन्, सबैले पश्चाताप गरून्, कोही नाश नहुन् भन्ने परमेश्वरको इच्छा छ। त्यसैले आज नै तपाईँ पापबाट फर्कनुहोस्, विश्वास गर्नुहोस्, तपाईँ बाँच्नुहुन्छ। अब एकछिन चारको छ पदमा हेर्नुहोस् त, एउटा कुरा यहाँ हेर्न चाहन्छु यहाँ। किनभने अन्धकारबाट ज्योति चम्कोस् भनी आज्ञा गर्नुहुने परमेश्वर नै हुनुहुन्छ, ए परमेश्वर नै येशु ख्रिस्टको चेहरामा परमेश्वरको महिमाको ज्ञानको ज्योति दिनलाई हाम्रा हृदयहरूमा चम्किनु भएको छ। यहाँ लेखेको छ कि परमेश्वरको महिमाको ज्ञानको ज्योति जुन प्रभु येशु ख्रिस्टमा छ, त्यो ज्ञानको ज्योति दिनलाई परमेश्वर हाम्रो हृदयमा, विश्वासीको हृदयमा चम्किनु भएको छ। अब प्रश्न उठ्छ, दिनलाई भनेछ, ज्ञानको ज्योति दिनलाई भनेछ, कसलाई? कसलाई? मैले त पाइसकेँ, विश्वास गर्ने त पाइसक्यो, कसलाई दिनलाई? जवाफ त एउटै मात्र छ, यो चाहिँ अरूहरूलाई हो। त्यसैले तपाईँ एउटा भाँडो हुनुहुन्छ, बहुमूल्य धन परमेश्वरको सुसमाचार, येशु ख्रिस्टको जीवन र ज्योति, महिमाको येशु ख्रिस्टको जीवनको ज्योति त तपाईँभित्र चम्किरहेको छ। त्यसैले यो सुसमाचार, परमेश्वर सुमार कति उद्वेगको र अचम्मको हो कि एक चाहिँ मेरो हृदयमा चम्किएको छ, र अब यो ज्योति अन्धकारमा भएकाहरूलाई जब म दिन्छु उनीहरूले पनि पाउन सक्छन्। त्यसैले यसलाई धन भनिएको छ। सात पदमा हेर्नुहोस् त, तर सामर्थ्यको उत्तमता चाहिँ हामी बाटोको होइन तर परमेश्वर बाटोकै होस् भनेर हामीसित यो धन, सुन्नुहोस् है, यो धन, यो सेवालाई यो धन भनेको छ, माटाका भाँडाहरूमा छ। अब यो संसारमा चाहिँ एकछिन है, धन भन्नाले चाहिँ कुनै चिज जुन चाहिँ अति बहुमूल्य छ, धेरै महँगो छ, धेरै मूल्यको छ। यो संसारमा चाहिँ सुन, चाँदी, हिरा मोतीहरू अनि जग्गा जमिनहरू, यिनीहरू चाहिँ धन भनिन्छन्, तर ती सब नाश हुने धन हुन्। येशु ख्रिस्टले चाहिँ स्वर्गीय धनको बारेमा कुरा गर्नुभएको छ हामीलाई धेरै पटक, स्वर्गमा आफ्नो धन थुपाएर, ती चाहिँ अतुलनीय हिसाबले यति बहुमूल्य छन् किनभने ती सदा सर्वदा रहनेछन्। अनि यो धन जो यो माटोको भाँडा यहाँ भनेको छ, यो धन हामीसँग छ भन्दैछ पावलले, यो धन, यो सुसमाचारको सेवा, यो महान आज्ञाको काम जुन हामीलाई सुम्पिएको छ, यो चाहिँ विश्व ब्रह्माण्डमै सबभन्दा महँगो कुरा हो प्रियहरू, सबभन्दा महँगो कुरा हो, किनभने परमेश्वरको पुत्रको रगतले चाहिँ यो सुसमाचार आएको हो। सुसमाचारको मूल्य चाहिँ पापरहित सृष्टिकर्ता परमेश्वर, परमेश्वरको पुत्रको बहुमूल्य रगतले किनिएको कुरा हो। अनि त्यसैले पावलले भन्दछ यो सुसमाचारको सेवा चाहिँ धन हो। अनि वास्तवमा पावलले आफ्नो जीवनमा चाहिँ यसलाई त्यसैले सबभन्दा बहुमूल्य कुराको रूपमा चाहिँ उसले लिन्थे। प्रेरित 20:24 त्यहाँ कुनै बेला नोट गरिराख्नुहोस्, त्यहाँ उसले भन्छ बरु मेरो प्राण पनि मैले बहुमूल्य ठान्दिनँ, प्रभु येशु ख्रिस्टको अनुग्रहको सुसमाचार जुन मैले पाएको छु त्यो गरिसिद्ध्याउनलाई चाहिँ मेरो ज्यान पनि मूल्यको छैन। त्यसले पावलले के भन्छन्, उसले भन्छ यो माटोको भाँडाहरूमा यो धन हामीसँग छ, हामीले कृपा पाएको छौँ, हामीले यो सेवा पाएको छौँ, हामी हिम्मत हार्दैनौँ। अब यो भाँडाको कुरा पावलले गर्दैछन्, भाँडा विभिन्न भाँडाहरू हुन्छन् जुन चाहिँ फरक फरक उद्देश्यको लागि हुन्छ, हरेक भाँडाको कुनै कुनै उद्देश्य हुन्छ। अनि कुनै भाँडा एउटा कामको लागि, अर्को भाँडा अर्को कामको लागि। अब विश्वासी जन तपाईँलाई भाँडा भन्या छ यहाँ, अनि त्यसैले तपाईँ पनि एउटा विशेष कामको लागि चाहिँ तपाईँलाई परमेश्वरले नियुक्त गर्नुभएको छ, भाँडा भनेको छ, एउटा विशेष उद्देश्यले प्रयोग गर्न चाहनुहुन्छ। अनि एउटा शुद्ध भाँडा भयो भने मालिकको काममा आउने भाँडा हुन्छ, त्यो चाहिँ 2 Timothy 2:20-21 पढ्नुहोस्। पावलले अर्को ठाउँमा यसरी भनेका छन्, के अरे प्रभुले पावलको बारेमा यसरी भन्नुभयो, ऊ अन्य जातिहरू, राजाहरू र इजरायलको सन्तानहरूको सामु मेरो नामको घोषणा गर्नलाई मेरा लागि चुनिएको भाँडा हो। यो चाहिँ प्रेरित 9:15 मेरो चुनिएको भाँडा हो पावल, तर पावल मात्र होइन, तपाईँले कृपा पाउनुभएको छ भने तपाईँ पनि भाँडा हुनुहुन्छ, तपाईँले यो धन पाउनुभएको छ भने तपाईँ पनि त्यही भाँडा हो, कहाँ छ त त्यो धन तपाईँभित्र नभए। अब बाइबलीय समयमा चाहिँ, बाइबलकालीन समयमा चाहिँ माटाको भाँडाहरूको कुरा चाहिँ, त्यसैले माटाको भाँडाहरू एकदम धेरै उद्देश्यलाई प्रयोग हुन्थ्यो, अन्न राख्नलाई प्रयोग हुन्थ्यो, कुनै चाहिँ तेल राख्न प्रयोग हुन्थ्यो, कुनै चाहिँ बहुमूल्य अत्तरहरू राख्न इत्यादि प्रयोग हुन्थ्यो। अब तपाईँ र म भित्र चाहिँ परमेश्वरले अचम्मको उद्देश्यको सबैभन्दा महँगो कुरा चाहिँ राख्नुभएको छ, अर्थात् सुसमाचार। हरेक विश्वासी चाहिँ यो सुसमाचारको धन बोक्ने भाँडो हो, हरेक विश्वासीसँग उही धन छ, धेरै होइन कम पनि होइन उत्तिकै। अनि हामीलाई चाहिँ नाश भइरहेको पापीहरू भएको यो अन्धकारमय संसारको बिचमा चाहिँ यो भाँडो राख्नुभएको छ, जहाँ चाहिँ एकदमै खाँचो छ यो धनको। अब एकछिनै एउटा उदाहरण दिन्छु म तपाईँलाई, तपाईँ घरमा चाहिँ एकजना बटुवा आएछ अनि उसलाई एकदम तिर्खा लागिरहेछ, अनि तपाईँ भन्नुहुन्छ लिनुहोस् न पानी है, अनि तपाईँले दिनुहुन्छ, सिधैमा दिनुहुन्छ, तर तपाईँ विश्वासी हुनुहुन्छ, तपाईँले यो पानी चाहिँ दिनुभयो, तर तपाईँले त्यो अर्को पानी, त्यो जीवन दिने पानी, त्यो सुसमाचारको पानीको बारे चाहिँ केही पनि भन्नु भएन उसलाई। अब तपाईँलाई थाहा छ त्यो व्यक्तिभित्र रित्त छ, उसँग शान्ति छैन, उसँग पापको क्षमा छैन, उसलाई उसँग परमेश्वर छैन, उसलाई कुनै आशा छैन, ऊ नरक जाँदैछ, तपाईँलाई थाहा छ। अनि परमेश्वरले चाहिँ चाहनुहुन्छ त्यो व्यक्तिले जानेको सुनेको र विश्वास गर्ने मौका दिएको चाहनुहुन्छ। अब एकछिन छ, यो पानी उसलाई दिएन भने त्यो कति निर्दयी व्यवहार भनिन्छ होला, एक गिलास पानी पनि दिएन त्यसले मलाई भन्छ होला उसले बाहिर गएर, है एक गिलास पानी पनि दिएन त्यो मान्छेले मलाई भनेर चाहिँ उसले भन्न सक्छ। तर म भन्न चाहन्छु तपाईँहरूलाई, त्यो भन्दा पनि झन् त्यो जीवनको पानी नदिनु जुन चाहिँ ख्रिस्टले किन्नु भएर सित्तैमा उपलब्ध छ, जुन चाहिँ उसलाई नितान्त चाहिएको छ, त्यो नदिनु चाहिँ झन् कति बढी निर्दयी हुनु हो। यहाँ भनेको छ यो माटाको भाँडाहरू. एकछिन यो सोच्नुहोस्, यो धन, यो मूल्य धन चाहिँ एकदम कमजोर र तुच्छ भाँडोमा राखिएको छ. यसलाई अनुग्रह भनिन्छ. त्यसैले केही पनि योग्य छैन यो भाँडामा, एउटा सामान्य भाँडा हो, एकदम फुस्रो माटोले बनेको भाँडा हो. हामीले भजनमा गाउँछौँ, सजिलै फुट्छ, खत्तम हुन्छ, त्यस्तो भाँडा हो. तर यसभित्र चाहिँ अति असाधारण धन राखिएको छ. क्रिस्चियन जीवन भनेको यही नै हो. यो सामान्य जीवनभित्र असाधारण परमेश्वर हामीभित्र हुनु, यो धन राखिनु, यो सुम्पिनु, यो क्रिस्चियन सेवाको सुन्दर तस्बिर हो वास्तवमा, जुन पावलले यहाँ प्रस्तुत गरेका छन्. अनि यहाँ चाहिँ सात पदमा हेर्नुहोस् एउटा शब्द यहाँ भनेछ, तर सामर्थ्यको उत्तमता चाहिँ हामी बाटोको होइन तर परमेश्वर बाटोकै होस् भनेर. त्यसपछिको शब्द हामीसित भनेछ. यो धन माटोको भाँडाहरूमा छ. अब हामीसित, तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ. यदि हुनुहुन्छ भने तपाईँसित यो धन छ, अनि तपाईँ यो बहुमूल्य धन तपाईँलाई जिम्मा दिएको छ, तपाईँसँग सुसमाचार छ. अब कसरी सुसमाचार आयो तपाईँ कहाँ? कोही न कोहीले तपाईँलाई देखाइदियो, कोही न कोहीले तपाईँलाई सुनायो, प्रचार गर्यो, व्याख्या गरिदियो. अब तपाईँको पालो आएछ अरूलाई बताउने. कोही न कोहीले समय लिनु पर्यो, आफ्नो अरू काम छोडेर तपाईँको आएर तपाईँलाई बताउनु पर्यो त्यो सुसमाचार. अब अरूलाई नबताउने. कोही न कोहीले प्रार्थना गर्यो तपाईँको लागि, कोही कोहीले आफ्नो धनहरूबाट दियो त्यो सुसमाचार त्यहाँ पुगोस् भनेर. अनि तपाईँले यो सुसमाचार पाउनुभयो, तपाईँले विश्वास गर्नुभएको छ, तपाईँसँग मुक्ति छ, तपाईँसँग ख्रिस्ट छ, अब तपाईँसँग धन छ, अनि तपाईँ चाहिँ त्यो भाँडो हुनुहुन्छ. तपाईँ के गर्दै हुनुहुन्छ? तपाईँ केको निम्ति जिउँदै हुनुहुन्छ? केको निम्ति जिउने भनेर सोच्दै हुनुहुन्छ? यत्रो धन पाउनु भएको छ. त्यसैले सुसमाचारको काम गर्ने प्रत्येक विश्वासी, हरेक विश्वासीलाई यो काम दिएको छ. अनि प्रत्येक सुसमाचारको परिश्रम गर्ने विश्वासी चाहिँ एउटा माटोको भाँडा हो भन्ने कुरा एकछिन विचार गर्नु. यसले के सिकाउँछ भने, पहिलो सुरु चाहिँ हामीले चाहिँ मान्छेमा हाम्रो आँखा लगाउनु हुँदैन. एउटा प्रचारक भनेको केवल माटोको भाँडो मात्र हो, परमेश्वरले त्यही भन्नुभएको छ. त्यसैले हामी मान्छेमा गर्व नगरौँ, हामीले मान्छेलाई चाहिँ एउटा माटोको भाँडा बाहेक अरू कुरा नबनाऊ. उनीहरू सिर्फ माध्यम मात्र हुन्, प्रभुले चाहिँ त्यो भाँडाको सट्टामा अर्को भाँडा प्रयोग गर्न सक्नुहुन्छ. कहिले पनि त्यो माटोको भाँडाले चाहिँ परमेश्वरको महिमाको ज्योति, त्यो सुसमाचारमा भएको प्रभु येशूको चेहरालाई चाहिँ ढाक्नु हुँदैन. अरू कुरा, हामी चाहिँ एकदम होसियार हौ, हामी एकअर्कालाई तारिफ गर्दा पनि, किनभने हामीलाई सबैलाई हुन्छ, मलाई हुन्छ, जब कुनै एउटा विश्वासी दाजुभाइ दिदीबहिनीले एकदम राम्रो काम गर्दाखेरि चाहिँ हामीलाई एकदम उत्साह लाग्छ नि, हामीलाई चाहिँ उसलाई प्रशंसा गर्न मन लाग्छ, त्यसमा केही गल्ती छैन. तर यसमा पनि हामी होसियार हौ, यसले यदि हामी होसियारपूर्वक गरेन भने विश्वासीलाई चोट पुर्याउन सक्छ, विशेष गरी नयाँ चेलाहरूलाई, कमजोर चेलाहरूलाई. तर गलत नठान्नुहोस्, हामीले चाहिँ एकअर्कालाई चाहिँ धन्यवाद दिने, प्रशंसा गर्ने काम गर्नु पनि पर्छ, उत्साह चाहिएको छ. अनि तपाईँहरूले धन्यवाद दिनुभयो, यो हप्ता धेरै कुराहरू पाउनु भएको छ, धन्यवाद दिनुभयो. तपाईँ भन्नुहोला मलाई खै अङ्ग्रेजी बोल्न आउँदैन, होइन थ्याङ्क यू त भन्न आउँछ होला नि. अनि हृदयदेखि है. अनि अर्को कुरा चाहिँ यसले के सिकाउँछ, माटोको भाँडाले आफैलाई पनि हेर्नु हुँदैन रहेछ. माटोको भाँडा त हो नि, हामी आफैलाई हेरेर हामी निराश हुने काम गर्नु हुँदैन. अनि कतिचोटि हुन्छ, सबैलाई हुन्छ, हाम्रो आफ्नै कमजोरीलाई हेरेर केही गर्न सक्दैनौँ जस्तो लाग्छ, त्यसरी सोच्छौँ. तर परमेश्वरले माटोको भाँडा नै रोज्नु भएको छ, दोस्रो कुरा 4:7 ले भन्छ, माटोको. यदि हामीले आफ्नै कमजोरीलाई हेरेर बसिरह्यो भने त्यो पनि घमण्डको एउटा रूप हुनसक्छ, होसियार। किनभने म केही बन्नुपर्छ, खै म त सक्दिनँ होला, म केही बन्नुपर्छ भनेर सोचे, त्यो त घमण्ड हो। हामी केही बन्न खोज्नु हुँदैन, हामी केही पनि होइन, माटोको भाँडा हो। अनि अरू कुरा पनि भन्न सकिन्थ्यो है, हाम्रो जोस चाहिँ त्यो धन देखाउनलाई हो। बस्नुहुन्थ्यो होला, म एउटा दोधान दिन्छु है। 1947 सालमा, प्रभुको वर्ष 1947 सालमा चाहिँ मृतसागरको एउटा गुफामा चाहिँ त्यहाँ एउटा माटोको भाँडामा पुरानो बाइबल भेटियो, चर्मपत्रहरू, ख्रिस्ट जन्मिनुभन्दा 100 वर्ष अगाडि हस्तलिखित चर्मपत्रहरू भेटियो। त्यसलाई अमेरिकामा लगाएको थियो, अनि पछि 1954 सालमा इजरायलको एकजनाले चाहिँ किन्यो, इजरायलमा फिर्ता ल्याउनलाई। 60 वर्ष अगाडि त्यसको मूल्य चाहिँ 2.5 करोड रुपियाँ थियो, 2.5 करोड त्यो बेलामा है। त्यसलाई अब अहिले चाहिँ श्राइन अफ द बुक भन्ने चाहिँ एउटा म्युजियममा राखेको छ, कोही कोही जानुभएको छ त्यहाँ। अनि मानव कोही आयो त्यो म्युजियमभित्र, अनि त्यहाँ चाहिँ यसो राखेको छ, त्यो माटोको भाँडा, त्यो फुटेको माटोको भाँडा चाहिँ राखेको छ। चर्मपत्रहरू खोइ नि त, म त माटोको भाँडा हेर्न आएको होइन, चर्मपत्र खोइ है अवश्य भन्दैछन्। त्यसैले हामी चाहिँ माटोको भाँडा देखाउने होइन, हामी चाहिँ त्यो धन देखाउने हो। अनि त्यसैले भनेछ, सामर्थ्यको उत्तमता चाहिँ हामीबाटको होइन तर परमेश्वरबाटकै होस् भनेर नै परमेश्वरले यो धन चाहिँ माटोकै भाँडामा राख्नु भएको छ, ताकि एउटा व्यक्तिले मुक्ति पायो त्यो सुसमाचारद्वारा भने त्यो माटोको भाँडाको कारणले होइन, परमेश्वरको सामर्थ्यले हो। पुरै श्रेय उहाँलाई जाओस् भनेर चाहिँ उहाँले कमजोर व्यक्तिहरूलाई चाहिँ रोज्नुहुन्छ, प्रयोग गर्नुहुन्छ। त्यसैले म यहीँ अन्त गर्न चाहन्छु। के भने एउटा रित्तो भाँडा भने, अनि अझ एउटा फुटेको भाँडा भने, एउटा चूर्ण, एउटा फुटेको भाँडा जसभित्रबाट त्यो उज्यालो देखिन सकियोस्। धन्यवाद, यति नै म भन्न चाहन्छु, आएर अन्त गरिदिनुहुन्छ कि।